بسم الله الرحمن الرحيم. حضرت مرزا مدر جان جانا رحمۃ اللہ علیہ نے اپنے مکتوبات میں لکھا ہے کہ دہلی میں اتنے ہنگامے آئے روز ہوتے ہیں اور اکھاڑ پچھاڑ کہ طبیعت جمتی نہیں اور سخت تنگ آ گیا. کئی حالت یہاں کہیں چلے جائیں کسی سے کسی وقت کا وعدہ کیا وہ پورا نہیں ہوتا. 6 بجے سے 8 2 گھنٹے لگ جاتے ہیں. کہیں مظاہرہ ہے, کہیں ٹریفک کو روکا ہوا ہے, کہیں کچھ ہے. اب مظاہرہ کس بات پہ ہو رہا ہے؟ بارکوں میں کہ سی این جی بحال کرو, ٹریفک روکی بھی ہے. اب اس کا کس پہ اثر پڑنا ہے, کیا ہونا ہے, کس نے بحال کر دینی ہے؟ مگر بس تنگی ہے. ان پڑھ لوگ اکٹھے ہو جاتے ہیں یا تو کوئی پڑھے لکھے لوگوں کا مظاہرہ ہو تو بھی سمجھ میں آتی ہے کہ معقول بات ہے. ان پڑھ بچے, لڑکے اور ٹائر جلائے ہوئے ہیں, آگ بھڑک رہی ہے. اسلام آباد سے فائر بریگیڈ کے ہی جا کے پوچھایا کہ کہیں دکانوں کو آگ نہ لگ جائے. یہ حالات, ان میں آدمی کیا کرے؟ اس لیے 6 بجنے میں بھی 4 منٹ پہ نکلنا ہوا, تب 2 گھنٹے کا. حضرت شاہ صاحب رحمۃ اللہ علیہ بحث اس بات پر فرما رہے تھے کہ آدمی یہ کہتا ہے کہ آزادی ملے اور سزا اور جزا کا تصور کیوں ہے؟ کیوں لگا آدھا بات بات پہ قدغن اور پابندی لگاتا ہے اور یہ کہتا ہے کہ اس چیز پہ تمہیں ثواب ملے گا, اس چیز پہ تمہیں گناہ ملے گا. مطلقاً آزادی چاہیے. کوئی آدمی تعمر نماز نہ پڑھے, کوئی گناہ نہیں ہونا چاہیے. کوئی آدمی حرام کردہ چیزوں کو کھا لے, کوئی گناہ نہیں ہونا چاہیے. کوئی انسان اپنی مرضی سے صدقہ و خیرات کرے, اچھی بات ہے, لیکن ثواب کیا چیز ہے؟ بالکل نہیں ہونا چاہیے. تو حضرت رحمۃ اللہ علیہ نے اس کے 4 جوابات یہاں دیے. 2 جوابات گزر گئے اور تیسرا جواب اب وہ یہ دے رہے ہیں کہ جو جزا اور سزا کا تصور ہے یہ شریعت کا اقتضا ہے, المکتوب علیہم, جو کہ لوگوں پر فرض قرار دی گئی ہے. فکما یعرف المنجم, جس طرح علم نجوم میں نجومی کو یہ پتہ چل جاتا ہے کہ ان القواقب, کے ستارے, اذا کان لها نظر من النظرات, کوئی نظر ان میں پیدا ہوتی ہے اور اس سے ایک روحانیت جنم لیتی ہے. متمثلۃ فی جزء من الفلق, اور آسمان میں کسی حصے میں وہ تمثل اختیار کرتی ہے. فَإِذَا نَقَلَهَا إِلَى الْأَرْضِ, اور وہ علم نجوم میں جو نظر کہلاتی ہے جب وہ زمین کی طرف آتی ہے, تو ناقل اہل الفلقیات, تو فلقیات کے جو ماہر ہوتے ہیں وہ جانتے ہیں, عنی القمر, میری مراد اس سے یہ ہے کہ چاند پر وہ آتی ہے اور اس کے بعد وہ زمین کی طرف آتی ہے اور لوگوں کی روحانیت جو ہے اس میں تبدیلی آتی ہے. اور علم نجوم کے علاوہ فَكَذَلِكَ يَعْرِفُ الْعَارِفُ بِاللَّهِ, وہ شخص جسے اللہ نے اپنی معرفت عطا کی ہوتی ہے, اَنَّهُ اِذَا جَاءَ وَقْتٌ مِنَ الْأَوْقَاتِ, تو جب کوئی مسعود مبارک وقت آتا ہے, جسے شرع یہ کہتی ہے کہ باللیلۃ المبارکۃ, وہ رات جو بڑی برکت والی ہے, فیہا یفرق کل امر حکیم, اور قرآن جس کے بارے میں کہتا ہے کہ اس رات کو لوگوں کے نصیب کے فیصلے کیے جاتے ہیں، حصلت روحانیت ان کی فی الملکوت، تو فرشتوں میں روحانیت کی عروج اور عید ہوتی ہے، اور انسانوں کے لیے جو احکامات اچھے ہوتے ہیں مقتضی ھذا الوقت، اب وقت آ جاتا ہے کہ جس طرح علم نجوم میں کوئی نظر زمین پہ اتری تھی اسی طرح یہ چیزیں بھیجی جائیں، یترشح من ھنالک الہامات علی اذقا خلق اللہ یومئذ، اور پھر اس رات کو اس دن کو اللہ کی مخلوق میں جو سب سے زیادہ ذکی سب سے زیادہ ذہین انسان ہوتا ہے، وہ ان مبارک اوقات میں وہ نظر کی طرح یہ الہام زمین پہ نازل ہوا جاتا ہے ہوتا ہے، اور یہ الہام پھر ہوتا ہے علی نفوس تلیہ فی الزکا بواسطتہ، اور وہ ایک واسطے سے نازل ہوتا ہے کہ فرشتے واسطہ بن جاتے ہیں اور اس الہام کو دنیا میں لاتے ہیں، ثم یلہم، اور پھر اس شخص کے بعد جو سب سے زیادہ ذکی اور قابل تھا اللہ تعالیٰ اسے خبر دینے کے بعد پھر وہ الہامات ہوتے ہیں، سائر الناس، دنیا میں جتنے بھی لوگ بس رہے ہوتے ہیں ان کے دلوں میں ڈالا جاتا ہے کہ اس چیز کو قبول کرو، اور استحسان یعنی جو حکم اللہ کی طرف سے اب آئے ہیں ان میں اچھائیاں، وہ جو اید ناصر ہوا، اور پھر خدا یہ فیصلہ کرتا ہے کہ جو لوگ خدا کے اس الہام کے نصرت کرنے والے اور مددگار ہیں ان کی تائید کی جائے، خدا ان کو مدد دیتا ہے، وَيُخْذَلُ مُعَانِدُهَا، اور جو اس حکم کی مخالفت کرتے ہیں ان کے لیے ذلت کا فیصلہ ہوتا ہے، وَتُلْحَمُ الْمَلَائِكَةُ السَّفَلِيَّةَ الْإِحْسَانَ لِمُطِيعِهَا، اور جو فرشتے نیچے ہوتے ہیں ان کو یہ الہام کیا جاتا ہے کہ جو لوگ ان الہامات کی اطاعت کریں گے ان کو تم نے حسن سلوک کے ساتھ پیش آنا ہے، اور اسی طرح والاساءت الی عاصیہا، اور جو شخص ان مبارک اوقات میں نازل شدہ فیصلوں کی مخالفت کرے فرشتوں اس انسان کو تکلیف دینی ہے، اور پھر یہ ہوتا ہے کہ ثم یصعد منها لون الی الملأ الاعلی وحضیرت القدس، پھر ہوتا ہے کہ یہاں نیچے سے ان فرشتوں سے ایک رنگ ہے، ایک چیز ہے جو اوپر کی طرف وہ نور اٹھتا ہے ملائے اعلیٰ میں، اور پھر وضع حضیرت القدس، اور پھر یہ نور فرشتوں کے واسطے سے ہوتا ہوتا حضیرت القدس میں پہنچتا ہے، اور وہاں سے پھر اللہ کی خوشی اور ناخوشی یہ دونوں چیزیں واپس لوٹتی ہیں۔ یہ تیسری چیز ہے جو شاہ صاحب رحمۃ اللہ نے بتائی ہے کہ جو لوگ مطلقاً آزادی کی بحث کرتے ہیں اور چاہتے ہیں کہ انہیں آزادی ملے اور کوئی پوچھنے والا نہ ہو، وہ اللہ کے اس نظام سے باخبر ہیں، اور فرماتے ہیں جو شریعتیں اللہ نے نازل کی ہیں، جو شریعتیں اللہ نے رکھی ہیں، ان میں احکامات کی تبدیلی آتی ہی رہتی ہے، ان احکامات کی تبدیلیوں میں ایک چیز یہ ہو جاتی ہے کہ آپ اگر غور کریں تو اللہ تعالیٰ نے ہر زمانے میں احکامات کو اس کے وقت کے مطابق کر دیا، مثلاً سیدنا آدم علیہ الصلوۃ والسلام کو پیدا کیا تو اب ان کی کون سی بیوی تھی جس کے ساتھ ان کا تعلق قائم ہوتا اور پھر ان کی اولاد جنم لیتی، کوئی اور آدم علیہ الصلوۃ والسلام اکیلے تھے، پھر اللہ نے ان کی بیوی کو بھی بنایا، اب وہ کہاں سے پیدا ہوئی بیوی یہ ایک الگ بحث ہے اس کو چھوڑ کے، لیکن بیوی اللہ نے بنائی، اب ان سے پہلے بچے کی جو ولادت ہوئی ہوگی لڑکا یا لڑکی جو بھی پیدا ہوا ہوگا، اب اس کا جوڑا کہاں سے بنتا، یا تو اللہ تعالیٰ پھر اس وقت لڑکا تھا تو اس کے لیے کوئی لڑکی پیدا کرتا اور لڑکی تھی تو اس کے لیے کوئی لڑکا پیدا کرتا، یہ بات نہیں ہوئی، بلکہ جو دوسرا جنم ہوا اس میں جو بھی اس کے مخالف اللہ کے حکم سے اللہ کی حکمت سے پیدا ہوا، اب وہ کہنے کو بہن بھائی تھے لیکن اس شریعت میں ان کا نکاح کر دیا گیا، کیونکہ عقل کا تقاضا اور یہ چیزیں تھیں کہ لوگوں میں یہ چیز دکھائی جائے۔ اسی طرح وقت کے ساتھ ساتھ احکامات بدلتے رہتے، یہی اسلام آباد ہے، अगर किसी इंसान को 70-75 का जमाना याद हो तो सन 70 में 75 में या एम्बेसी रोड पे सारी एम्बेसीज होती थी, आसानी से लोग चले जाते थे, किसी भी एम्बेसडर से मिलना देखना उसे कोई मुश्किल नहीं होता था। उम्रे का वीजा सीधा साधा जाके जमा कराना होता था और सीधा साधा पासपोर्ट मिल जाता था। अब उसके बाद 80, 90, 94, 95 जो हालात बदले हैं, अब उन्होंने एम्बेसीज को बिल्कुल एक तरफ कर दिया है और एक खुड्डे में कर दिया है और अब उसके लिए पूरा तरद्दुद करना पड़ता है कि सुबह जाओ, इतना वक्त है, फिर बस पे बैठो, फिर ये करो ये करो। ये सारा कुछ जमाने के हालात में तगैयर की वजह से हुआ है। इसलिए अगर कोई आदमी कहे कि ये सारी फजूल चीजें हैं, तो ये फजूल चीजें नहीं है। अगर अब भी वैसे ही करने दिया जैसे पहले था तो ऐन मुमकिन है कि एम्बेसीज उड़ा दें लोग और ऐन मुमकिन है कि लूट मार शुरू हो जाए। तो वक्त जब बदलता है तो चीजें बदली जाती हैं। अकल भी कहती, शरीयत भी कहती। 75-77 में इंग्लैंड जाना कोई मुश्किल नहीं था, टिकट लिया और चले गए, वहां एयरपोर्ट पर जाके वीजा लग गया, बात खत्म हुई, किस्सा खत्म। और अब इंग्लैंड का वीजा वो मुहम्मात में से बड़ी मुश्किल चीजों में से है, क्योंकि वक्त ने ये बता दिया कि किस तरह लोग अपने ऊपर खुद बाज़ोकात नाफरमानी से और बाज़ोकात कुछ नाफरमानों की वजह से फिर सही सलीम व तबा लोगों के लिए भी मुश्किलात पैदा हो जाती हैं। सड़कें होती थी, ट्रैफिक इतनी होती नहीं थी, अब ट्रैफिक इतनी ज्यादा आ गई, गाड़ियां इतनी ज्यादा आ गई कि उससे कौन गाड़ी खरीद सकता था। पेंशन मिलती थी, पेंशन के बाद वो अब शादी कर ले अपने बच्चों की या एक घर बना ले या फिर गाड़ी कोई खरीद ले छोटी मोटी, बस यही हुआ करता था। और अब वो बच्चे बैंकों ने क्रेडिट कार्ड शुरू कर दिए, ये चीजें शुरू कर दी, तो अब गाड़ियां इतनी बड़ी तादाद में आ गई कि सड़कें बनाते हैं और तंग पड़ जाती हैं, फिर बनाते हैं तंग पड़ जाती हैं, फिर वो पता नहीं ओवर हेड ब्रिज और क्या क्या चीजें बन रही हैं, फिर उसके बावजूद ट्रैफिक का मसला बन जाता है। तो बसा औकात चीजें अपनी जगह पे दुरुस्त होती हैं, लेकिन जमाना खुद इस बात का मुक्तदा होता है, वो तकाजा करता है लोग हुकूमत से या किसी से कि तुम लोग अब इस तब्दीली को लाओ और इस निजाम को बदलो। बिल्कुल ठीक किसी तरह हजरत रहमतुल्लाह ने दो मिसालें दी। एक मिसाल उन्होंने ये दी है कि होता यह है कि कवानीन बदले जाते हैं, पहले कवानीन नहीं होते और लोगों के लिए मुख्तलिफ जमानों में जो मुख्तलिफ हालात हैं वो इस तरह के हो जाते हैं कि ऊपर से अल्लाह की जानिब से चीजें आती हैं। और उसकी मिसाल उन्होंने पहले ये दी कि उन्होंने कहा मिसाल उसकी यूं समझ लो कि जिस तरह ऊपर से एक चीज आई और वो चीज क्या थी, अल्लाह की तरफ से इल्हाम था। मिसाल उन्होंने ये दी कि उन्होंने कहा इस तरह से समझ लो जैसे नजरात हैं, ये नजर का लफ्ज जो है मंतिक में और है और नजर का लफ्ज जो है इल्म नजूम में और है। इल्म नजूम में नजर का मतलब ये है कि एक बुर्ज में जब दो सितारे जमा हो जाएं तो वो कहते हैं कि इसका नुकसान या फायदा अब दुनिया में क्या पहुंचे। जहल और मरीख जमा हो जाए तो कहते हैं दुनिया में जरूर तबाही आएगी, क्योंकि मरीख और जहल ये सितारे जल्लाद की तरह, खास तौर पे मरीख, कि ये इंसानों के कत्ल की चीजें होती हैं और उसका असर नीचे पड़ता है। ये 3-4 आदमियों ने इल्म नजूम ने तो खैर बहुत तफसील से बयान किया है, लेकिन इसको कासिम नानोतवी रहमतुल्लाह अलैह ने असरार कुरानी में इस पर बहस की है। और नानोतवी रहमतुल्लाह अलैह चूंकि इल्म नजूम जानते थे इसलिए उन्होंने, और उससे पहले शाह अब्दुल्ला रहमतुल्लाह अलैह ने, फिर इनके बेटे शाह अब्दुल अजीज साहब रहमतुल्लाह अलैह ने, तो इसलिए अगर इल्म नजूम ना पढ़ा हुआ हो और उसकी इस्तेलाहात से वाकफियत ना हो तो हुज्जतुल्लाह बालिगा शाह अब्दुल्ला रहमतुल्लाह के खानदान के उलूम को समझना ये मुमकिन ही नहीं है। दुश्वार तो एक अलग चीज होती है, मुमकिन ही नहीं। अब यहां शाह साहब रहमतुल्लाह अलैह ने साफ लफ्जों में लिखा है कि कमायारिफ मुनज्जिम, जैसे कि मुनज्जिम ये जानता है कि अन्नल कवाकिब इज़ा काना लहा नज़रुम मिन नज़रात, कि जब सितारों की नजर पड़ती है जमीन पर तो उससे फिर जो रूहानियत हासिल होती है, तो उसके कवा होते हैं और मुतमस्सिला फिर वो एक शक्ल इख्तियार कर जाती है, तो ये सब क्या होता है। और पुराने जो नजूमी थे उन्होंने बहुत लिखा है, मसलन अबू माशर ने एक किताब खास इसी मौजू पे लिखी है कि कौन सा सितारा किस सितारे के साथ एक बुर्ज में जमा हो जाए تو دنیا میں کیا اثرات مرتب ہوتے ہیں، پھر وہ تقسیم کرتا ہے علاقوں کی کہ علاقوں پہ کیا اثرات مرتب ہوتے ہیں، پھر اہل نجوم تقسیم کرتے ہیں اس کی کہ اس ستارے میں کون پیدا ہوا تھا جب یہ برج میں دور جمع ہو گئے تھے، اسی سے پھر ہندو زائشہ نکالتے ہیں اور زائشے کا حکم وہ لگاتے ہیں کہ اس کے ساتھ یہ ہو جائے گا، اس کے ساتھ یہ ہو جائے گا، اور بہت مرتبہ یہ سارا حساب کتاب ہے میتھمیٹکس کی طرح، جن لوگوں کو صحیح معنی میں اس میں ریاضت ہوتی ہے، جن لوگوں نے صحیح اس علم کو پڑھا ہوا ہوتا ہے، عام طور پر ان کی پیشن گوئیاں بھی صحیح نکلتی ہیں، لیکن یہ نہیں ہے کہ ہر طوطا رکھا ہوا اور جس نے پال نکالنی ہے علم نجوم کو پڑھا ہوا ہو، مگر جو علم نجوم پڑھتے تھے بہت صحیح احکامات بھی وہ لوگ لگایا کرتے تھے، اس لیے کہ پورا علم تھا. تو ابو معشر نے اس پہ کتاب لکھی ہے. علم نجوم والے کہتے ہیں کہ مریخ کا کسی کے ساتھ زحل کے ساتھ جمع ہو جانا اس کا مطلب ہے زمین پہ تباہی آئے گی. اب زمین پہ تباہی کہاں آئے گی، وہ کہتے ہیں اس برج کا اثر زمین کے کس حصے پہ عین ممکن ہے کہ اس کا اثر یورپ پہ ہو اور امریکہ میں نہ ہو، امریکہ میں ہو اور ایشیا پہ نہ ہو، ایشیا پہ ہو اور کسی افریقہ میں نہ ہو. اور اسی طرح جو بچے بروج کے اجتماع میں پیدا ہوتے ہیں ان کو کہتے ہیں کہ یہ قران السعدین ہے، یعنی دو بڑے برج جو تھے مشتری اور زہرہ. زہرہ جو ہے ہندوؤں کے ہاں یا علم نجوم میں یہ لکشمی دیوی کہلاتی، اور زہرہ جو ہے وہ حسن کے لیے گنی جاتی ہے، اور دوسرا جو ہے مشتری اس کو تو لوگ خزانے کے ساتھ بھی تعبیر کرتے ہیں. تو حسن اور خزانہ یہ دونوں چیزیں اس میں جمع ہو جائیں گی، پیسہ بھی اس آدمی کے پاس خوب آ جائے گا یا اس عورت کے پاس، اور اس بچے کو اس کے ساتھ ساتھ پیسے کے دوسری چیز جو مل جائے گی وہ بہت زیادہ خوبصورتی ہے، حسن ہے. اب اس میں خود حسن آ جاتا ہے، وہ حسین چیزوں کو پسند کرنے لگتا ہے وغیرہ وغیرہ، یہ سب چیزیں ہیں. تو وہ کہتے ہیں کہ یہ کیا ہوتا ہے، دو ستارے جب اپنے سامنے آتے ہیں ایک کی شعاع دوسرے کی شعاعوں کے ساتھ جب ملتی ہے تو وہ ایک صورت پیدا ہو جاتی ہے. اب وہ صورت کیسی پیدا ہوتی ہے، ہندو لوگ جوتشی جو تھے یہ محنت کر کے مراقبات کر کے اپنے اوپر جبر کر کے ان صورتوں کو دیکھتے تھے، اور اس صورت کو دیکھتے تھے کہ اچھا اس کے 10 ہاتھ ہیں، اس کے 5 پاؤں ہیں، اس کے 2 منہ ہیں، اور اسی طرح وہ اس صورت کو جو انہوں نے عالم مراقبات میں دیکھتی ہوتی تھی وہ اسی کی تصویر لا کے بت بنا کے رکھتے دیتے اور کہتے تھے اس کی پرستش کرو. اس بت کی پرستش سے فائدہ یہ ہوگا کہ وہ نظر جو بنی تھی، جو نظر بنی تھی وہ نظر خوش ہو جائے گی اور اس کے پیچھے وہ ستارے خوش ہو جائیں گے. تو جب ستارے خوش ہوں گے تمہارا نصیب بدل جائے گا. یہاں پہنچ کے وہ شرک کرتے تھے. مسلمان اس حد تک بھی گئے کہ انہوں نے ان چیزوں کو دیکھا، اہل کشف نے ان چیزوں کو دیکھا، نظرات کو دیکھا، لیکن انہوں نے کہا یہ سب چیزیں اللہ کے قبضے میں ہیں، تم کچھ بنا نہیں سکتے، بگاڑ نہیں سکتے. تمہارے اجتماعات کے باوجود یہ نظر، اس کے اثرات کیا مرتب ہوتے ہیں، اللہ کے قبضے میں. حضرت سید احمد شہید رحمۃ اللہ علیہ نے جو خطوط اپنے پیر و مرشد حضرت شاہ عبدالعزیز صاحب رحمۃ اللہ علیہ کے نام لکھے ہیں، ان میں سے جو خطوط انہوں نے حرمین شریفین سے لکھے ہیں وہ اگر آدمی پڑھے تو بہت سی چیزیں اس میں سمجھ میں آتی ہیں. وہاں انہوں نے لکھا ہے کہ حضرت ہم جب جہاز سے سفر کر رہے تھے اور سمندری سفر ہو رہا تھا تو میٹھا پانی، سمندر کا پانی تو پیا نہیں جا سکتا، تو جو پانی کا سٹاک تھا وہ ختم ہو گیا. بڑی پریشانی کہ پانی کے لیے کریں کیا، تو میں نے دیکھا میں عرشے پہ کھڑا تھا سمندر کو دیکھ رہا تھا اور ایک چشمہ آیا اور اس چشمے نے آ کر زور سے جہاز کو مارا، جہاز سرک گیا یا ہلنے لگے جو کچھ بھی ہوا، اور اس نے کہا کہ اگر تم چاہو تو میں تمہاری مدد کر سکتا ہوں. میں نے کہا تو میری کیا مدد کرو گے، اس نے کہا میں میٹھا پانی آیا بھر لوں، لیکن اس کے لیے ضروری ہے کہ تم میری مدد کو تسلیم کرو کہ میں تمہاری مدد کر رہا ہوں. تو میں نے اس چشمے سے کہا کہ اللہ نے بھیجا ہے، اللہ مدد کرنے والا ہے، اللہ چاہے گا تو ہم تم سے اپنا حصہ وصول کر لیں گے، اللہ نہیں چاہے گا تو نہیں ہو سکتا. وہ بار بار اس پہ اصرار کرتا رہا اور میں اس سے انکار کرتا رہا، حتیٰ کہ اس چشمے نے کہا کہ میں اللہ ہی کے حکم سے آیا ہوں. میں نے کہا اب ٹھیک ہے، اب تم سے ہم فائدہ اٹھا لیتے ہیں. یہ چیزیں ہو جاتی ہیں جب علم نجوم کی نظرات پڑتی ہیں. شاہ صاحب رحمۃ اللہ علیہ فرماتے ہیں کہ دیکھو اگر تم اس مثال کو سمجھ گئے ہو تو پھر بالکل اسی طرح فلکیات میں جو نظر قائم ہوتی ہے وہ چاند پہ پڑتی ہے اور چاند سے پھر زمین پر منتقل ہوتی ہے کیونکہ قریب ترین جو چیز ہے وہ چاند ہے اور چاند جو ہے وہ زمین پر اپنے احکامات کو بھیجتا ہے تو شاہ صاحب رحمت اللہ علیہ کہتے ہیں پھر علم نجوم کا اثر یہ ہوتا ہے کہ جو بھی فیصلے ہونے ہوتے ہیں وہ اس کی روحانیت کے مطابق ہو جاتے ہیں زہرہ ستارے کی اپنی روحانیت ہے مریخ کی اپنی روحانیت ہے زحل کی اپنی روحانیت ہے اب وہ جو بھی بروج ہیں ان کی اپنی روحانیات ہیں اور وہ مستقل انسانوں پر اثر کرتی ہیں جب یہ بات سمجھ میں آ گئی تو دیکھو پھر اسی طرح اللہ کا کوئی نیک بندہ ہوتا ہے عارف باللہ ہوتا ہے انہ اذا جاء وقت من الاوقات اور جب کوئی وقت ایسا آ جاتا ہے جسے شرع میں لیلہ مبارکہ کہتے ہیں تو اس میں اللہ کی طرف سے پھر حکم بھی نازل ہوتے ہیں جب احکامات منزلہ اللہ کی طرف سے حکم نازل ہو جاتا ہے تو پھر نتیجہ اس کا یہ نکلتا ہے کہ جس طرح علم نجوم کے اثر سے چیزیں بدل گئی تھیں اسی طرح اللہ کے احکامات نازل ہونے کے بعد انسانوں کے لیے ثواب اور عذاب بھی بدل جاتا ہے عین ممکن ہے وہ چیز پہلے عذاب عین ممکن ہے بعد میں وہی چیز قابل ثواب ہو گئی عین ممکن ہے اللہ نے ایک حکم دیا اور اس کے بعد کوئی وقت آئے خدا اپنے حکم کو منسوخ کر دے کیونکہ وقت کے مطابق اور یہ مختلف شرائع تو دور کی بات ہے عیسائیت یہودیت اسلام کے تو دور کی بات ہے خود حضور صلی اللہ علیہ وسلم پر احکامات نازل ہوتے تھے اور احکامات بدلتے بھی رہے حضور اقدس صلی اللہ علیہ وسلم نے مثلا عشاء کی نماز ہے بہت تاخیر سے پڑھاتے تھے مسلم میں آتا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم عشاء کی نماز کے لیے تشریف نہیں لائے اور ہم لوگ سو گئے پھر ہم تھوڑی دیر میں اٹھے پھر ہم نے وضو کیا پھر ہم لوگ سو گئے پھر رسول اللہ صلی اللہ علیہ وسلم تشریف لائے پھر ہم اٹھے اور ہم نے وضو کیا تو آپ نے فرمایا اس وقت زمین پہ تمہارے علاوہ کوئی قوم ایسی نہیں ہے جو اللہ کی عبادت کر رہی ہو اور اگر مجھے یہ ڈر نہ ہوتا کہ میری امت یہ اس کے لیے مشقت میں پڑ جائے گی تو میں ثلث لیل میں عشاء کر دیتا یعنی رات کا تیسرا حصہ گزر جاتا تو پھر جا کر عشاء ہوتی اس کا مطلب یہ ہوا کہ اگر 5 بجے سورج غروب ہوتا ہے اور صبح صادق 5 بجے ہوتی ہے تو 12 گھنٹے کی رات ہو گئی اس 5 میں 4 کو ملا دیجئے تو 9 بجے عشاء کی نماز ہوتی دسمبر میں جنوری میں 9 بجے عشاء کی نماز ہوتی نماز عشاء گاؤں میں 9 بجے کون پڑھنے آتا اس لیے کہ مغرب سے عشاء تک 4 گھنٹوں کا فرق پڑ جاتا لوگ کھانا پینا ختم ہو جاتا لوگ سو جاتے اب بھی بہت سے دیہات ایسے ہیں جہاں 8-9 بجے بھی لوگ سو جاتے ہیں اگر ان کے گھر ٹی وی نہیں کوئی چیز نہیں ہے تو مغرب کے بعد کھانا کھاتے ہیں عشاء پڑھی عشاء کے بعد بیٹھے اور سو گئے پہلے تو عام طور پہ رواج تھا کہ لوگ اسی طرح کیا کرتے تھے اور پھر صبح تڑکے اٹھ جاتے تھے اور صبح کے وقت میں وہ اللہ کو یاد بھی کرتے تھے عبادت جو کچھ بھی تھی تو اس لیے پھر فقہا نے لکھا فقہا نے کہا کہ جماعت زیادہ اہم ہے بنسبت رات کے ایک تہائی گزر جانے کے بعد عشاء پڑھنے میں 9 بجے سے زیادہ اچھا یہ ہے کہ تم عشاء 7 بجے پڑھ لو تاکہ زیادہ سے زیادہ لوگ جماعت میں آئیں کسی ایک کی بھی نماز قبول ہو گئی تو اللہ اس کے صدقے میں باقیوں کی بھی قبول کر لے گا حضور اقدس صلی اللہ علیہ وسلم عصر کی نماز کب پڑھتے تھے اب وہ عشاء کی نماز جو ہوتی تھی مسلم میں صاف آتا ہے کہ سیدنا عمر رضی اللہ عنہ بار بار عرض کرتے تھے اللہ کے رسول عشاء کی نماز عشاء کی نماز پھر تھوڑی دیر بعد دروازے پہ جا کے حاضر ہو جاتے تھے اللہ کے رسول عشاء کی نماز رسول اللہ صلی اللہ علیہ وسلم بڑے آرام سے تشریف لاتے تھے سب سنتے رہتے تھے عبداللہ ابن عمر رضی اللہ عنہ بتاتی ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کا آنا کس وقت ہوئے عصر کی نماز عصر کی نماز حدیث میں ہی آیا ہے مسلم کی روایت میں کہ حضور صلی اللہ علیہ وسلم بیٹھے ہوئے تھے ایک آدمی آیا وہ اس سے کہا اللہ کے رسول عصر کی نماز پڑھ کے بیٹھے تھے اس سے کہا اللہ کے رسول اگر آپ ہمارے قبیلے میں تشریف لے جائیں تو ہم نے ایک اونٹ ذبح کرنا ہے اور ہمارا خیال ہے کہ جناب والا ہی اسے دیکھیں اور ذبح آپ کے سامنے کریں گے اور ذبح کرنے کے بعد اسے پکائیں گے کھانا کھا لیں آپ ہمارے ساتھ تو رسول اللہ صلی اللہ علیہ وسلم کی نماز پڑھا کے بیٹھے تھے تشریف لے گئے اور جا کر ہم نے اونٹ ذبح کیا صحابی رضی اللہ عنہ کہتے ہیں پھر ہم نے پکایا پکانے کے بعد رسول اللہ صلی اللہ علیہ وسلم نے کھایا اور پھر اٹھ کے مغرب کی نماز میں پڑھا یہ دلیل ہے हनफिया में इमाम तहावी इमाम मोहम्मद इमाम अबू यूसुफ रहमतुल्लाह अलैह वो कहते हैं कि असर में और मगरिब में ये जितना अब फासला हो यानी अहले हदीस हजरात करते हैं या शाफी मस्जिद के लोग करते हैं 2-2.5 घंटे वो कहते हैं इतना फासला होना चाहिए। अबू हनीफा रहमतुल्लाह अलैह फरमाते हैं ये कभी कभार ऐसे होता था वगरना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम असर की नमाज मगरिब की नमाज के करीब करके पढ़ते थे। एक ताबई कहते हैं तबा ताबईन में से एक बुजुर्ग जो कहते हैं मैं गया तो इमाम हनीफा रहमतुल्लाह अलैह मस्जिद में बैठे हुए थे, मुझे बड़ा ताज्जुब हुआ कि ये लोग असर नहीं पढ़ते। तो आखिर वक्त गुजरता गया, मैंने कहा देखूं तो ये करते क्या है। हत्ता कि थोड़ा वक्त जब रह गया तो फिर इमाम हनीफा रहमतुल्लाह अलैह उठे और उन्होंने असर की नमाज पढ़ा दी। इमाम साहब रहमतुल्लाह अलैह ने असर की नमाज पढ़ा दी जब तो मैंने सोचा कि ये तो आदमी इतनी ताखीर से नमाज पढ़ता है, तो उनके पीछे नमाज नहीं पढ़नी चाहिए। और फिर मैं गया अपने उस्ताद सुफियान सौरी रहमतुल्लाह अलैह की मस्जिद में और वो अभी तक बैठे हुए थे, तो मैंने कहा असर, उन्होंने कहा असर हमेशा ताखीर से पढ़ते हैं, इतनी जल्दी असर में तुम्हें क्या है। तो मैंने देखा कि सुफियान सौरी रहमतुल्लाह जो मुहद्दिस थे बहुत बड़े, उनके यहां असर की नमाज इमाम हनीफा रहमतुल्लाह अलैह की भी बात होती थी। तो इसलिए ये अहकामात कुछ शरीयत के जो हैं ये भी वक्त के साथ साथ तब्दीली तो आती है। अब असर की नमाज हमारे यहां सारे मुल्क में बहुत जल्दी पढ़ते हैं, इंडिया कभी आप जाएं इंडिया में अब भी लोग असर की नमाज ताखीर से पढ़ते हैं, यानी जब हमारे यहां जमात से फारिग हो जाते हैं लोग तो उतने वक्फे के बाद वहां जाकर आजानें होती हैं, 20 मिनट बाद 25 मिनट बाद वहां जाकर आजानें होती हैं। इसलिए कि वो पुराने उलमा जो हनफियत पे कायम थे वो उस पर अब तक कायम है और यहां वालों की जल्दी पड़ी हुई होती है। अल्लाह जाने किस चीज की जल्दी, किस तरह नमाज हो, असर के बाद फिर उन्होंने जाना होता है मार्केट्स में घूमने के लिए, क्या क्या साइकिलें निकाल के ये दोस्तों से मिलना होता है, इसलिए इन्हें असर जल्दी पड़नी होती है। जाहिर है कि इतने अहम काम होते हैं तो बेचारे कैसे उसे छोड़ दें। वो गर्दना खुद शरीयत में हमारे यहां आपका माप बदलते रहे हैं। हजूर सल्लल्लाहु अलैहि वसल्लम ने असर की नमाज का, अब पहले क्या होता था आपने बार बार फरमाया कि जो शख्स वो नमाज पढ़ लेगा जो सूरज डूबने से पहले है और जो शख्स वो नमाज पढ़ लेगा जो सूरज के चढ़ने से पहले है, यानी फजर और असर, आपने फरमाया हर गिज जहन्नम में नहीं जाएगा। बार बार फरमाया कि लोगों जो असर की नमाज पढ़ लेगा और जो फजर की नमाज पढ़ लेगा वो जहन्नम में नहीं जाएगा। फिर दूसरी जगह हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने 5 नमाजों का तज़किरा फरमा दिया। तो मुख्तलिफ औकात में मुख्तलिफ चीजें सामने आती रहती हैं, इसीलिए कुरान की आयत नाज़िल हुई हाफिज़ू अलस्सलावात नमाजों की पाबंदी करो, वसलातुल वुस्ता और दरमियान वाली नमाज की पाबंदी करो, सलातुल असर और असर की नमाज की पाबंदी करो। सहाबा रज़ियल्लाहु अन्हुम कहते हैं ये आयत पढ़ते थे और अल्लाह ने फिर दोबारा ये आयत नाज़िल की, अल्लाह ने कहा हाफिज़ू अलस्सलावात नमाजों की पाबंदी करो, सलातुल वुस्ता दरमियान वाली नमाज की और सलातुल असर के अल्फाज दोबारा नाज़िल नहीं करता। अब कुरान जो है उसमें कहीं भी सलातुल असर के अल्फाज नहीं मिलते, क्योंकि खुद वही कुरान में नासिख और मनसूख होना इस तौर पर जारी रहा है। अब सलातुल वुस्ता अल्लाह ताला ने कहा कि दरमियान वाली नमाज की, अब फुकहा को मुहद्दिसीन को राय इज्तिहाद का मौका मिल गया दरमियान वाली नमाज कौन सी है, शुरू हुए कहां से, शुरू हुए वो ईद की नमाज से कि अल्लाह ने कहा दरमियान वाली नमाज ईद की नमाज है क्योंकि वो रमजान और जिलहज के बीच में आती है। कुछ ने कहा वो बड़ी ईद वाली नमाज है, दरमियान कैसे बना, उन्होंने कहा ये जो जिलहज है ना महीना आखिरी होता है तो इसलिए 8वां महीना रमजान का हो जाता है, फिर उसके बाद तुम चले जाओ तो रमजान के बाद छोटी ईद आ जाती है, तो फिर ये इस तरह से बन जाती है कि रमजान एक छोटी ईद और रमजान जो अगला आ रहा है उसके दरमियान में जिलहज आ गई, ये सलात वुस्ता बन गई। कुछ लोग गए वो कहने उन्होंने कहा अच्छा नहीं भाई ये नहीं जुमा सलात वुस्ता है दरमियान की नमाज है, हफ्ते में दिन गिनो तो कुछ दिन पहले हैं कुछ दिन बाद में हैं, ये दरमियान की नमाज है। फिर और आ गए उनका फजर की नमाज दरमियान की नमाज, फिर किसी ने कहा जोहर की, हर एक नमाज पे लोगों ने कहा यह दरमियान की नमाज है। क्यों, फिर जब इज्तिहाद होता है तो इज्तिहाद वाला आदमी बहुत से असूल को देखकर मुज्तहिद फिर वो अपने इज्तिहाद से बता देता है ये चीज ऐसे है ये चीज ऐसे है। और यही इसकी दूसरी मिसाल, अगर आप गुमराही में लें तो जो गुमराह लोग होते हैं वो दीन में इसी तरह तरमीम और इजाफे करना चाहते हैं। जैसे आपने कभी सुना हो लेकिन ये है बात, कभी आपने सुना है गांव देहात में कोई बड़े बूढ़े ये कहते हुए कि ला इलाहा इल्लल्लाह मोहम्मद पाक रसूलुल्लाह, सुना है? ये है ना, ये क्यों कहते हैं? वजह उसकी ये है कि नुक्तवी तहरीक जब ईरान में चली और अब्बास सफवी ने अहले सुन्नत के उलमा कत्ल करवा दी और जितने उनके मजारात जो चीजें बनी हुई थी सब शहीद करवा दी और उसने कहा सुन्नी बगैर कत्ल के छोड़ना ही नहीं, और सारे ईरान को उसने जबरन शिया बनाया। हिंदुस्तान में मुगल हुकूमत इतनी मजबूत थी और मजबूत हुकूमतों के ये फायदे होते हैं, कनाडा मजबूत हुकूमत है ना, अमेरिका मजबूत हुकूमत है ना, दुनिया भर के लोग जा रहे हैं, दुनिया भर के लोग। अब लोग आमतौर पे कहते हैं कि ब्रेन ड्रेन हो रहा है जी, ब्रेन ड्रेन इसलिए हो रहा है दिमाग उसकी जा रहे हैं कि उन लोगों ने अपने ममालिक में अमन इत्मीनान काम करने के मौके पैसा इंसान की जरूरियात जिंदगी ये सब चीजें दी हैं। और ये कजिया हमारे जमाने ही का नहीं है, ये कजिया पहले से भी है। स्पेन बर्बाद हुआ, बड़े बड़े मुसलमान उलमा निकले, साइंटिस्ट निकले, जाएं कहां? उन्होंने कहा हिंदुस्तान सबसे अच्छी जगह है, यहां चले जाओ। अकबर और जहांगीर का दौर था, स्पेन से मुसलमान उलमा हिंदुस्तान आ गए, बगदाद चला, बगदाद की तबाही हुई और जब कुछ सुकून हुआ तो घर जले हुए, कुतुबखाने जले हुए, कारोबार तबाह बर्बाद हुआ, खिलाफत खत्म हो गई, जाएं कहां? उनका हिंदुस्तान चलो। बलबन का जमाना तो उन्होंने इतना इतने कुतुबखाने लादे और इतनी किताबें भरी कि वो सब कुछ वहां से लेके हिंदुस्तान आ गए। हिंदुस्तान वालों ने अरबों को देखा, दिल्ली वालों ने खास तौर पे देखा दारुल हुकूमत। और जब भी कोई किसी मुल्क में जाता है तो पुराने जमाने में दारुल हुकूमत में जाते थे, या पुराने जमाने में ये जो साहिली शहर थे फितने यहां से उठा करते थे, क्योंकि हवाई जहाज तो थे नहीं ना, बहरी जहाज थे, बहरी जहाज से जो भी उतरता था बंदरगाह पे उतर के जो करीबी शहर होता था वहां ठहर जाता था और वहां फितने फैलाता था, नए से नए नजरिए आते थे, नई से नई चीजें आती थी, फरंगी जो थे ये सूरत आ जाते थे। और सूरत जो है गुजरात में ये समुन्दर के किनारे ये चीजें हुआ करती थी। तो अब्बास ने जब ये तबाही मची है बगदाद की, हिंदुस्तान पहुंचो, हिंदुस्तान में इतनी किताबें, इतना इल्म आया, इतना इल्म आया है कि दिल्ली जैसे शहर का यह हाल था, भरा पूरा शहर, कि वहां लोग किताब ले जाते थे। उस जमाने में डुप्लीकेशन का क्या तरीका था, कातिब को दे दी, कातिब ने कहा कि फलां तारीख को आना, इतने पैसे ले आना और मैं तुम्हें किताब दे दूंगा। अच्छा, किताब जो नकल करनी है तो नुक्तों वाली नकल करनी है या नुक्तों के बगैर नकल करनी है? मसलन आपका लफ्ज है तो अलिफ पे मत डाल देगा, पे को ऐसे ही छोड़ देगा कि ते है या पे है या बे है, अब ये पढ़ने वाले का काम है उसे कैसे पढ़ता है। और अगर नुक्ते भी लगाने फिर उजरत उसकी इतनी होगी। देखिए कई पुराने मुसवदे नुक्ते लगे हुए और नुक्ते नहीं लगे हुए मुसवदा, फिर अच्छा नुक्ते लगाने तो तकाबुल भी करना है या नहीं? हां जी, तकाबुल भी करना है। कातिब पूरी किताब लिख के किसी और कातिब को बिठा के एक पढ़ता था, एक सुनता था, एक सुनता था, एक पढ़ता था, किताब को इस तरह पढ़ पढ़ा के वो उस पर मोहर लगा देता था कि ये किताब का नुस्खा मोतमद है फलान क्या फलान सन में। अब वो कहता था लाओ इतने पैसे, उस तारीख को आ जाता था, पैसे दे देता था, ले जाता था। कातिब काम ढूंढते भी फिरते थे और होती भी थी, मगर बगदाद की तबाही के बाद दिल्ली में यह हाल हो गया कि कातिबों की दुकानों की दुकानें खुली हुई थी और लोग कहते हैं हम जाते थे किताब देते थे तो एक साल का वक्त देता था, छोटी सी किताब लिखने के लिए भी डुप्लीकेशन के लिए, वो कहता साल बाद आना भाई, काम इतना आ गया अब काम नहीं मिलता, हम अब हमारे पास फुर्सत नहीं। तीसरी मिसाल उसकी, ईरान तबाह हुआ और जब सफवियों ने कत्ल शुरू किया है तो उसके बाद जितने लोग भागे हैं हिंदुस्तान की तरफ, उनका हिंदुस्तान चलो वहां पर बड़ी अच्छी हुकूमत है। अब उससे क्या हुआ, ये लोग यहां आए और यहां जब आए हैं तो तो फिर 8वीं सदी में जो लोग आए थे उन्होंने नए करतूत शुरू किए। उन्होंने कहा उनमें जो नूर पाक ये महदी जो था ना, उससे दावा किया महदी होने का, और महदी ने लकब इख्तियार किया नूर पाक, और नूर पाक महदी ने अपना कलमा बनाया। और ये कहा 8वीं सदी में, यानी आज से 700 साल पहले उसने ये कहना शुरू किया, और फिर उसने अपना नूर बख्शी फिरका जो है ना, ये इनका कलमा है। उन्होंने कहा कि ला इलाहा इल्लल्लाह नूर पाक महदी रसूलुल्लाह, ये कलमा पढ़ते थे। अहले सुन्नत वल जमात ने उसके मुकाबले में कहना शुरू किया कि ला इलाहा इल्लल्लाह मोहम्मद पाक रसूलुल्लाह। अब ये सदियों से चीज चले, जो पढ़ते हैं उनको खुद नहीं पता कि हम क्यों पढ़ते, उन्हें क्या पता, उन्होंने बाप दादे से सुना, आहिस्ता आहिस्ता ऐसे ही चल पड़ा। हजूर सल्लल्लाहु अलैहि वसल्लम के नाम के साथ पाक लगाना, जनाजे के साथ कभी देखें आप देहात में गांव में, तो जनाजे में भी लोग चीख रहे होते हैं मोहम्मद पाक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। ये सारी चीजें ऐसे ही हैं। तो उसने कहा कि 8000 साल तक नबी आए और 8000 साल के आखिर पे मैं पैदा हुआ हूं, मैं नबी हूं, और मैं पिछली सारी शरीयतों को मनसूख करता हूं, और आइंदा 8000 साल तक जितने भी नबी आएंगे ये अजम में आएंगे। पिछले 8000 साल में सारे नबी अरबों में आए थे, अब अजमियों में आया करेंगे। मैं इफ्तिताह कर रहा हूं। उसे क्या पता था कि 300-400 साल में ही, 200 साल में ही तुम्हारी तहरीक सारी खत्म करके रख दी जाएगी। इसलिए औरंगजेब को जितनी चीजों का मुकाबला था उनमें ये नूरबख्शी भी थे, ये नूरबख्शी फिरका, इसीलिए निसालत का मुनकर और ये चीजें, वो उस महदी को जानते हैं ये चीजें। तो ये बातें जो नई नई आती हैं, नुक्तविज्ञों की तहरीक थी, फिर इसी तरह पसीखानियों की तहरीक थी। पसीखान जो थे ये मुस्तकिल एक फिरका रहा है, अजीबो गरीब चीजें थी और अजीबो गरीब इनके अकायद थे। हजूर सल्लल्लाहु अलैहि वसल्लम की शरीयत के मनसूख करने का तसव्वुर इन लोगों ने दिया। ये आए जब हिंदुस्तान वहां से लुट के, तो बहाउद्दीन आमली भी इनके साथ आया, और बहाउद्दीन आमली जो था ये बड़ा पढ़ा लिखा आदमी था, और उसकी पढ़े लिखे आदमी की मुलाकात अकबर से हो गई। उसने अकबर को पट्टी पढ़ाई कि 1000 साल हो गए हजूर सल्लल्लाहु अलैहि वसल्लम को, दीन मनसूख हो गया और अब नया दीन आएगा, और किसी आदमी ने आना है जो नया दीन लाएगा। तो अकबर को उसने गुमराह किया आमली ने। इसलिए अफसोस से कहना पड़ता है कि दुनिया में जहां भी इन गुमराह फिरकों को हुक्मरानों से ताल्लुक बना है, पैदा हुआ है, इन्होंने हुक्मरानों को इस्तेमाल करने की कोशिश की, अगर नहीं इस्तेमाल कर सके तो उसे काफिर मुल्हिद करार देख के उसको कत्ल करवा दिया, और अगर इस्तेमाल कर लिया तो फिर दीन इलाही जैसे अकबर का इजाद हो गया, किसी और का इजाद हो गया, ये चीजें करते रहे। इसलिए दीन जो है उसमें जब अच्छी चीजें उसकी पैरवी की जाती है, मुजतहिद इज्तिहाद करता है, अच्छी तरफ ले जाता है, लोगों के लिए नए से नए मसाइल उनका हल दरियाफ्त करता है, खुदा ना खास्ता गुमराही आ जाए तो फिर इस तरह होता है। ये आपको अगर याद हो तो ये नुक्तवियों की तहरीक ही का एक हिस्सा था कि एक आदमी ने दावा किया और उससे कहा कुरान की हर आयत 19 के फिगर पे पूरी उतरती है। 19 ही का कहता था, हाँ अरशाद खलीफा, ये वही नुक्तियों का था, ये वही बाजगश्त थी। इसलिए ईरान की तारीख अगर पढ़ें तो उससे पता चलता है, वजह उसकी यह है कि ईरान की जमीन बड़ी जरखेज है, वो अब तक जरखेज है। ईरान जब सही था तो ये जितने आपके मुहद्दिसीन हैं, जितने बड़े बड़े फुकहा हैं, बुनियादी तौर पे ईरान के इलाकों से ताल्लुक रखते हैं। खुद हज़रत इमाम आजम अबू हनीफा रहमतुल्लाह, ये मुअर्रिखीन की रिवायत भी है कि हज़रत इमाम काबुल से थे, और ईरान उस जमाने के जो था वो बहुत वसी था। और हज़रत इमाम रहमतुल्लाह ये तो है ही है कि वो फारसी नस्ल थे, हजरत सलमान फारसी रजी अल्लाह थे, हजूर सल्लल्लाहु अलैहि वसल्लम तशरीफ फरमा थे, और आपने कहा कि खुदा का ये दीन सुरैया सितारे पर पहुंच जाए। सितारों का एक मजमुआ है आसमान पे नजर आता है, फल्कियात जो जानते हैं ये इल्म नजूम, वो कभी कभी दिखा देते हैं कि ये है वो सुरैया जिसके मुतल्लिक हदीस में आया है। हजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाया खुदा का ये दीन सुरैया सितारे पर भी अगर पहुंच जाए ना, तो इन ईरानियों से, इन फारसियों से कोई आदमी ऐसा होगा
جو خدا کے دین کو وہاں سے بھی لے کے دنیا سے آ جائے گا. مراد یہ تھی رسول اللہ صلی اللہ علیہ وسلم کی غالباً کہ دین جتنا بھی اس کے احکامات, اس سے ثابت شدہ احکامات, فتوے, جتنا مشکل سے مشکل مسئلہ ہو تو بھی آ جائیں گے. اس لیے کہا یہ جاتا ہے کہ حضرت سلمان فارسی رضی اللہ عنہ کی ران پہ جو ہاتھ مارا تھا رسول اللہ صلی اللہ علیہ وسلم نے, تو مراد یہی تھی کہ اہل فارس سے. پھر وہ کہتے ہیں کہ حضرت امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ اس حدیث کا مستحق تھے, اس لیے انہوں نے اپنے زمانے میں بڑے بڑے مشکل مسائل کا حل کیا. ایسے ہی جیسے موطا میں بھی حدیث آئی ہے, حضور صلی اللہ علیہ وسلم نے فرمایا ایک وقت ایسا آ جائے گا جب لوگ علم حاصل کرنے کے لیے اپنے اونٹوں کے جگر کو ماریں گے, اپنے اونٹوں کے جگر کو ماریں گے, یعنی جلدی جلدی سواریاں چلائیں گے. اور آپ نے فرمایا دنیا میں کہیں انہیں علم نہیں ملے گا مگر میرے شہر میں جو عالم ہوگا یہ سب سے اچھا علم والا ہوگا. لوگوں نے کہا امام مالک رحمۃ اللہ کے زمانے میں کہ حضور صلی اللہ علیہ وسلم نے انہی کے متعلق فرمایا تھا, کہاں اسپین, کہاں لوگ حج کے لیے آتے تھے اور کہاں مصر اور افریقہ, لوگ کھینچے چلے آتے تھے امام مالک رحمۃ اللہ سے پوچھا گیا کہ آپ نے مدینہ منورہ کے علاوہ کہاں علم حاصل کیا, تو ان کا ہم کہیں نہیں جاتے, میں یہیں رہتا ہوں اور لوگ اپنا علم لے کر یہیں آتے ہیں حضور صلی اللہ علیہ وسلم کی خاطر, اور ہم یہیں پہ پڑھے ہیں اور یہیں پہ سارا علم سیکھ لیا ہے. تو یہ مدینہ منورہ کا گہوارہ علم بن جانے کی ایک وجہ یہ بھی تھی. تو اس لیے ان دونوں احادیث میں جو دو مجتہدین کے متعلق آ گیا اور امام ابو حنیفہ رحمۃ اللہ کے متعلق آ گیا, یا ان کی پیشن گوئی یا ان کی خوشخبری دی گئی, تو یہ اسی لیے کہ یہ زمین زرخیز رہی, ہر زمانے میں اچھے برے لوگ پیدا ہوتے رہے. تو اس لیے جو اوپر سے احکامات آتے ہیں پھر ایک وقت ایسا آتا ہے, حضرت فرماتے ہیں کہ یعرف العارف باللہ, جس آدمی کو اللہ کی معرفت حاصل ہوتی ہے, انہ اذا جاء وقت من الاوقات, تو کوئی وقت ایسا آتا ہے جسے شریعت یہ کہتی ہے کہ لیلہ مبارکہ ہے, اللہ کی فیہا یفرق کل امر حکیم, جس میں ہر ایک اچھا فیصلہ کیا جاتا ہے. تو اس وقت جو ذکی لوگ ہوتے ہیں, جو ذہین سب سے زیادہ کائنات کا ہوتا ہے, اللہ تعالیٰ ان مبارک اوقات میں شریعت کو اس پہ نازل کر دیتے ہیں, شریعت کو اس پہ نازل کرتے ہیں, نتیجے میں وہ نبی بن جاتا ہے علیہ الصلوۃ والسلام. ختم نبوت کے بعد اب کیا ہے؟ ختم نبوت کے بعد اب بھی ایسے ہوتا ہے کہ ان مبارک راتوں میں فیصلے کیے جاتے ہیں. کبھی تو فیصلے ہوتے ہیں تکوینیات کے, تو فیصلے ہوتے ہی ہیں زندگی اور موت کے اور اس کے اور اس کے, تو وہ ان لوگوں کو دکھا دیے جاتے ہیں کہ بھئی یہ ہونے والا ہے. اس لیے شعبان کی 15 کو اور لیلۃ القدر میں اس کے ایک آدھ دن پیچھے آگے کوئی نہ کوئی خوف, کوئی نہ کوئی چیز جو انہیں آتی ہے, تو یہ پھر کبھی اظہار بھی کر دیتے ہیں یہاں بھی یہ ہونے والا ہے. حضرت مجدد الفسانی سرندی رحمۃ اللہ کی اہلیہ کہتی تھی کہ میں اور حضرت باب تھا, ہم دونوں ٹہل رہے تھے, خزاں کا موسم تھا اور پتا درخت سے گرا, تو میں نے ایسے ہی فال کے طور پہ کہا کہ پتہ نہیں کس کی زندگی ختم ہوئی ہے. تو حضرت مجدد رحمۃ اللہ نے فرمایا 16 شعبان کا دن تھا, تو انہوں نے مجھ سے کہا کہ تم اس شخص کے متعلق کیا تصور کر سکتی ہو جس نے رات خود دیکھا ہے کہ اس کا نام زندوں سے کاٹ دیا گیا. تو میں سہم گئی, میں سمجھ گئی کہ اپنے متعلق فرماتے ہیں. اور پھر اس کے بعد سفر جو آیا تو انہوں نے کہا میں اتنے دن کے بعد اب انتقال کر جاؤں گا, اور ٹھیک جس دن کا آپ نے کہا کل اب یہ ہوگا, پرسوں یہ ہوگا, آہستہ آہستہ ساری چیزیں, اور آخر کار انتقال ہو گیا جس دن کا فرمایا تھا. تو اس لیے اب بھی یہ ہوتا ہے کہ یہ جو ہے نا یفرق کل امر حکیم, کہ ہر ایک حکمت کے فیصلے وہ طے کیے جاتے ہیں, تو تکوینیات بھی ہوتی ہے, اور اسی کے ساتھ ساتھ فیصلے ہو جاتے ہیں کہ اس شخص کو دین کی سمجھ میں یہ اس سال سکھایا جائے گا, اتنا حصہ اس کو علم کا دے دیا جائے گا, اتنا حصہ اس کو حکمت کا دے دیا جائے گا, اتنا دین کا کام دیا جائے گا. تو نصیب سے کوئی چیز باہر چکے نہیں ہوتی. اس لیے شاہ صاحب رحمۃ اللہ فرماتے ہیں کہ جس طرح علم نجوم میں نظرات کا فیصلہ ہوتا ہے, بالکل اسی طرح ایک وقت ایسا آتا ہے جو بہت ہی مبارک ہوتا ہے, اور اس میں کیا ہوتا ہے کہ انسانوں کو علم اور حکمت سے نوازا جاتا ہے, اور اوپر سے یہ فیصلے نیچے کی طرف پھر آتے ہیں.